نحمده ونصلي على رسوله الكريم وبعد. قال الله تعالى في القرآن المجيد: فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي: يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد مهد الجود والكرم. اللهم صل على سيدنا ومولانا محمد وعلي الغالب مرة. اللهم صل على سيدنا ومولانا محمد وعليه وصحبه وبارك وسلم. أما بعد، الله سبحانه وتعالى نے پوری کائنات کو تخلیق فرمایا، اور کائنات جو روزمرہ ہم دیکھتے ہیں ہمارے سامنے، کتنے بڑے بڑے سمندر ہیں، کیسے کیسے پہاڑ ہیں، کیسے کیسے جنگلات ہیں، نباتات ہیں، کس قسم کے جانور ہیں، کیسے کیسے عجیب مخلوق ہے، اور پتنی کتنی مخلوق کو تو ہم جانتے بھی نہیں، یہ بھی سمجھیں کہ محدود ہے جو ہم دیکھتے ہیں. اس سے بھی لاتعداد اللہ سبحانہ تعالیٰ نے مخلوق کو پیدا فرمایا. کچھ کا تو ہمیں علم بھی ہے، کچھ کا ہمیں پتہ بھی نہیں ہے، اور کچھ اللہ نے بتایا بھی نہیں کہ کیسی کیسی مخلوق زمین و آسمان پہ پھیلی ہوئی ہے. لیکن جو کچھ بھی مخلوق اللہ نے بنائی ہو، جیسی بھی ہے، ان سب میں جو افضل مخلوق اللہ نے بنائی وہ انسان کو بنایا. ہاتھی انسان سے کتنا بڑا ہے، لیکن انسان اللہ کا تو افضل ہے اس سے. تو اللہ تعالیٰ نے جب اتنا یہ مخلوق اللہ نے بنائی ہے انسان کی شکل میں، تو آپ خود سوچیں کہ اللہ سبحانہ تعالیٰ نے اس انسان کے اندر کتنی صلاحیت اور کتنی طاقت اور کیا کچھ اللہ پاک نے رکھا ہوگا. سوچیں، تو حکیم ہے، بنانے والا کوئی رب ہے، قدیر ہے، کچھ ایسی تو نہیں کوئی چیز بنا کر چھوڑ دی اس نے. اور کیا کیا راز ہوں گے اس تخلیق میں جس کا نام اللہ پاک نے انسان رکھا ہے، اور کیا چاہتا ہوگا اس سے، آپ یہ سوچیں. بہت سوچنے والی بات ہے، ایک معمولی چیز نہیں کہ ہم انسان ہیں. اور پھر اس سے بھی آگے، وہ انسان جن کو ایک اور بھی درجہ دے دیا انسانوں کے اوپر بڑائی کا، کس طریقے سے ایمان سے نواز دیا ان کے دلوں کو. سب انسان، باقی سب مخلوق سے افضل، لیکن ان انسانوں سے کون افضل جن کو اللہ پاک نے ایمان دے دیا، وہ اس سے ہی بڑھ گئے، وہ ایک اور اونچی چیز ہو گئے. آپ ہی سوچیں کہ کیا مقام ہوگا اس انسان کا جو اللہ کو ماننے والے لوگ ہوں گے، ایمان والے لوگ ہوں گے، کتنی قیمتی لوگ ہوں گے، کتنی قیمتی چیزیں ہوں گی. لیکن افسوس، ہم اپنی حقیقت کو کوئی نہیں سمجھے، انسان سمجھے ہی نہیں اپنے آپ. ہم تو اس دنیا کے رنگینے گم ہو گئے، ہمارا مقصد حیات بالکل ایک، یہ باقی مخلوق بھی ہنستی ہے ہمارے پہ، کتے بھی ہنستے، بلی بھی ہنستی ہے، کہ اندازہ لگاؤ یہ ہم سے بدتر ہو گئے. اللہ تعالیٰ نے کیا چیز کو بنائی، اور وہ جانور جانتے ہیں کہ اس میں صلاحیت کتنی ہے، اس ایمان والے شخص میں جو گزر رہا ہے اس کی کتنی صلاحیت ہے اس آدمی کے اندر، اور کتنی طاقت ہے اس کے اندر، اور کیا کیا اس کے اندر اللہ نے چھپا کر رکھی چیزیں. وہ ہنستے ہیں کہ بے وقوف کو پتہ ہی نہیں، بس یہ एक उसको ये समझता है कि बस मेरा रोटी खानी है, रोटी के बाद मैंने अपनी शहवाद को पूरा करना है, बच्चों को पैदा करना है, बस बूढ़ा हो जाना है, बूढ़ा होकर बस मैंने मर जाना है। इससे तीसरे हमारे कोई प्लानिंग ही नहीं है। कहीं ये तो जानवर भी करते हैं, जानवर भी खाना खाते हैं, जानवर अपनी शहवाद को पूरा करते हैं, तो उनमें भी ये सारी चीज़ें मौजूद हैं। तो क्या फर्क क्या हुआ इसके अंदर? सुने हमारा जो मकसद है और जो चाहता है हमारे से अल्लाह बनाने के बाद, क्या चाहता है अल्लाह पाक हमसे, खास ईमान वाले लोगों से? ये दर्जा है, यानी जो ख्वाहिशात जितनी भी हमारे अंदर है सबकी सबसे ऊंची जो इंसान के अंदर, ये ख्वाहिश अल्लाह ने रखी है जो दब गई है, बिल्कुल दब गई ख्वाहिश हमारे अंदर है ही नहीं। ख्वाहिश चार शादियों करने की तो बहुत ख्वाहिश हो जाएगी, पर अच्छा खाने की तो बड़ी जल्दी ख्वाहिश बाहर निकल आती है, अच्छे मकानों की ख्वाहिश तो बाहर निकल आती है, लेकिन जो सबसे अजीम ख्वाहिश इंसान के अंदर की, ईमान वाले के अंदर, वो ख्वाहिश कभी हम समझ ही नहीं आती, ना कभी हम सोचते उसके बारे में। अल्लाह सुबहाना तआला ने हमारे में ख्वाहिश की, हर मोमिन की ये ख्वाहिश होनी चाहिए। और ख्वाहिश का मतलब ये है, याद रखें कि उसकी तकमील होनी चाहिए, यानी उसको हमने पाना है ख्वाहिश को। दुनिया में ऐसे करते हम कि मेरी ख्वाहिश है जी मेरा बच्चा ये बन जाए, जोर लगाते ही नहीं लगाते, नहीं लगाते। मेरा दिल करते जी मेरा बच्चा जो है हाफिज बने, कितना जोर लगाते हैं, मिनते करते हैं, मदरसे में जाते हैं, उलमा कराम को जी इसका हाफिज बना दो। मेरा दिल करता है जी मेरा बच्चा आलिम बन जाए, भागते हैं दारुल उलूम में मेरा बच्चा हिफ्ज कर ले। मैं कोशिश है ना तकमील करने की, ख्वाहिश नहीं होती बल्कि उसको तकमील तक लेके लेना जाता है, आदमी पहुँचते हैं। तो वो जो अल्लाह ने ख्वाहिश सबसे बुलंद ख्वाहिश जो हमारी तखलीक का मकसद है, वो ख्वाहिश है हमारी। और जब वो ख्वाहिश है तो जाहिर उस ख्वाहिश को पाना हमारा मकसद है। बात समझ नहीं मिली? नहीं, ये आसान है ना। जो ख्वाहिश होगी उसका मकसद तो यही होगा उसको पाया जाए। और ये सारी ख्वाहिशों से ऊंची ख्वाहिश, तो मकसद ये है कि तमाम ख्वाहिशों से ज़्यादा एक ईमान वाले की ख्वाहिश वही होनी चाहिए जो अल्लाह ताला ने हमारे दिल में सबसे अजीम ख्वाहिश रखी है। वो ख्वाहिश क्या है? मैं अल्लाह से प्यार करूं। नहीं, ये है ही नहीं, ये बहुत छोटी ख्वाहिश। ये मेरा सोचना कि मैं अल्लाह से प्यार करूं, ये क्या बात है? अल्लाह से तो सब प्यार करते हैं, किसको प्यार नहीं अल्लाह से? और ईमान वाले को ना हो, सवाल ही पैदा नहीं होता। होता है प्यार तो होता है, भैया कोई गुनाहगार है नमाज भी ना पढ़ता ना मोहब्बत होगी, नाउज़ बिल्ला आप कोई शान में गुस्ताख नहीं कर रहे ना ऐसे आदमी की, पेश नमाज नहीं पढ़ता, शान में गुस्ताखी करें उसको देख पे गाल क्या करते हो, करेगा नहीं करेगा? किस चीज़ का तकाज़ा? ईमान का तकाज़ा है। ये ख्वाहिश तो अल्लाह करता है, ये थोड़ी ख्वाहिश है, उससे भी बुलंद ख्वाहिश एक बता सकता है वो क्या ख्वाहिश होगी? बड़ी जबरदस्त, वो हमें पूरी करनी है। वही पूरी करने बैठे हैं हम यहाँ पर। मैं तो आपको कहता हूँ किसी मकसद के तहत मैं आता हूँ, एक मैसेज लेकर आता हूँ, और कोई बात नहीं उस मैसेज की बात पर अल्लाह का जिक्र कर लेता, लेकिन मकसद मेरा जिक्र नहीं है। नहीं समझे बात? तो भाई जिस इंसानों की ख्वाहिश का ही नहीं पता, और जानों की तरह बूढ़े हो गए हम और बूढ़ों के कब्र में जा रहे हैं, तो अल्लाह एक ही सवाल करेगा हमसे, वो तेरे अंदर जो मैंने चीज़ डाली थी तूने वो क्यों नहीं पूरी की? क्या जवाब देंगे अल्लाह को? दे सकते हैं? हमारी ख्वाहिश जो अल्लाह ने हमारे अंदर डाली है और जो हमें तकवीन तक ले जानी, वो क्या है? कि अल्लाह हमसे प्यार करे। फिर क्या सुभान अल्लाह, बताओ तो ये तेरा कमाल थोड़ी है बंदे का कि तू अल्लाह से प्यार करे। नहीं, कमाल तो ये है अल्लाह तुझसे प्यार करने लगे। ये इसको तकवीन करने के अल्लाह पाक ने डाला कि बंदे जा, मैं खुद और ऐसे करूं मुझू में ऐलान करूं आसमानों पे, मैं इस बंदे से प्यार करता हूं। वो करता है, हदीसें सुन ले, करता है, और हैं वो लोग जिनसे उसने प्यार किया। मजा आएगी बात करने से? ऐसा हो जाए ना मामला, आप समझे ना, आप इंसान ही नहीं जो ये ना चाहे कि अल्लाह मुझसे प्यार करे, वो इंसान ही नहीं है, वो ईमान ही उसका बिल्कुल डब्बा हुआ है, वो तो बस समझोगे वैसे ही मर रहे हैं, मिट्टी में जाकर खत्म हो रहे हैं। मकसद हमारा ये है कि अपने ऐलान करवाते हैं कि आसमानों पे अल्लाह ताला ऐलान कर दे कि ये शख्स मेरा महबूब है। कितनी बड़ी बात नहीं, अल्हम्दुलिल्लाह। तो वो जब शख्स मरेगा तो किसका क्या हाल होगा मुझे बताएं, बताओ क्या शानदार मौत होगी उसकी, क्या रिसेप्शन होगा, VIP बन के निकलेगा वो, तो कब्र उसकी सजी भी होगी, हर तरफ नूरी नूर होगा उसका। क्यों? अल्लाह की कायनात मालिक खालिक का महबूब आ रहा है, अल्लाह उससे प्यार करता है। जिससे आप प्यार करते हैं वो आपके घर और आप क्या करेंगे, बस हो जाएंगे ना एक हफ्ता पहले, मैं तो इससे प्यार करता हूँ, ये करो वो करो, ये खाने बनाएंगे, फ्रिज में ये डाल दो, फिश खाता है फिश बनाओ, ये खाता है वो खाए, करेंगे नहीं, महबूब आ रहा है आपका, ये तो जाहिर है। अगर ये नहीं तो आपको प्यार नहीं है। तो जब वो ना उधर बैठ कर कह रहा है कि मैं इस शख्स से प्यार करता हूँ, एक तो कितना मुंतजर होगा उसका कि जल्दी आए वापस, और दूसरा फिर उसका जो सजावट और उसकी रिसेप्शन अल्लाह ताला अपनी शान के मुताबिक उसका करेगा, ये आपका करेगा मेरा करेगा। हर इंसान अल्लाह के नज़दीक बहुत बुलंद है इस ख्वाहिश की वजह से, बहुत बुलंद है। दुनिया में एतबार से बेचारा किसी हाल में भी है, वो खाने को 10 दिन रोटी नहीं मिलती, पहनने को कपड़ा नहीं मिलता, मोहताज है, उसकी डिसेबल है, किसी हालत के अंदर है, दुनिया वाले से कुछ नहीं समझते। अल्लाह सुभान अल्लाह, अगर अल्लाह ने कह दिया मेरा महबूब है, वो सबसे बुलंद हो गया। आप ना समझें, उसको होते भी ऐसे गुदड़ी पोस है, किस हाल में हमें क्या पता। उधर अगर ऐलान हो चुका हो अगर कि ये शख्स मेरा बंदा, मैं इससे मोहब्बत करता हूँ, उसकी तो हिस्ट्री बदली होती है फिर आसमानों पर। हमें तो भाई क्या चीज़ हमें रोकती है ये सोचो कि अल्लाह ताला हमारा ऐलान कर दे, क्या चीज़ है, क्यों नहीं हमारा ऐलान हुआ अब तक। सबसे बड़ी रुकावट है, एक बताऊँ आपको क्या रुकावट है, दूर करेंगे उसको? ऊंचा बोले, थोड़ा ऊंचा सुनता हूँ मैं, फरिश्तों को सुनाना चाहता हूँ, आप वो भी सुने आपके साथ, मुँह में थोड़ी बोलना है, इतनी बड़ी बातें कर रहे हैं। तो मेरे भाई सोचो क्या बात है, जो हमें ये तकमील तो दूसरी बात है, कम्प्लीशन जिस कहते हैं ना इंग्लिश, वो तो और बात है, सोचने में कोई सोचते भी नहीं, बात कोई सोचते भी नहीं, और कभी क्या भी ख्याल भी आ जाएगा अल्लाह का, मैं कहाँ जी भैया ऐसे काबिल कहाँ जी अल्लाह का महबूब बन जाऊँ, लो ये कोई बात है। जब खाने बैठते हो कहते मैं तो इस काबिल को खाना खा सकता हूँ, कपड़ा पहन सकता हूँ, गाड़ी चला सकता हूँ, उसके तो हर काबिल है, लेकिन अल्लाह की मोहब्बत नहीं, ये तो मेरा काम, ये तो जिबरील अलैहिस्सलाम का काम, मेरा नहीं, मैं नहीं कर सकता। इतना डिग्रेड कर लिया अपने को, ईमान का पता ही नहीं है कि ईमान कितनी बड़ी चीज है, क्या ताकत है इस ईमान की, सोचें जरा। ये जो डब्बे लोग हमें कह देते हैं वो कुछ नहीं तू कुछ नहीं, इनकी बातों में कुछ नहीं रखा, असल तो वह है जिसने पैदा किया है, जिसने पैदा किया है, वो तो कह रहे तुम बहुत ऊंची चीज हो, और नालायक लोग कहते हैं कुछ भी नहीं हो, हम उनके तरफ चल जाते हैं शायद, इतना ज्यादा हमें तो इन्फर्टी कॉम्प्लेक्स हो जाता है कि भाई ये सही कह रहे हैं, हम तो कुछ नहीं जा रहा, हम तो बिल्कुल पागल हैं, हम तो समझे बहुत ऊंची चीज है ईमान वाला लोग, बहुत ऊंची चीज है। किस चीज ने रोका है पता है आपको? गफलत है, गफलत है। कहां से गफलत? नाक में, आंख में, कान में, नहीं दिल के अंदर गफलत। दिल की जो गफलत है ना वो इंसान को बर्बाद कर देती है। देखें सीक्वेंस कैसे चलता है, ये दिल क्यों गाफिल होता है पता है आपको? दिल की खुराक है। आप ये देखें कोई चीज ऐसी हो हम छोड़ दें, हम मामूल में हमारी जिंदगी में हो, उसका रिएक्शन होगा ही नहीं होगा, डेफिनेटली होगा। मिसाल के तौर पर एक आदमी एक्सरसाइज करता है डेली और बड़ा एक्सरसाइज करने में आदि है, जिस्म बनाया हुआ है, और वो एक्सरसाइज करना छोड़ दे उसका जिस्म लटकना शुरू हो जाएगा, नहीं वही जो मसल बने थे होते, उसने एक्सरसाइज छोड़ी, रिएक्शन क्या हुआ, मसल क्या हुआ, ढील होना शुरू हो गए, और खाना खाते हैं थोड़े दिन खाना छोड़ें, जैसे ही खाना खाना छोड़ेंगे क्या होंगे, डाउन होने शुरू हो जाएंगे, कमजोर होने शुरू हो जाएंगे, खाना छोड़ दे उसका रिएक्शन होगी। पानी पीना छोड़ दें, 3-4 दिन पानी ना पिए बस खत्म, डिहाइड हो गया, फलां हो गया, बस खत्म हो गया, किसका रिएक्शन हो रहा है, पानी नहीं पिया। ये जिस्मानी थी क्या। इसी तरह रूहानी एक जिस्म है पूरा इंसान के अंदर, ये दो चीजें हैं। जैसे ये जिस्म है ऐसी क्या है, रूहानी जिस्म है पूरा इंसान के अंदर, आंखें कान मुंह सब कुछ है उसका, रूह का एवरीथिंग है उसका भी, उसकी भी खुराक है। जब आप उसकी खुराक देना बंद करेंगे तो वो क्या हो जाएगा, वो डाउन हो जाएगा, इससे दिदा डाउन होता है। पूरा आप जिंदगी उसको खुराक ना दे तो बिल्कुल बेचारा डिसेबल होकर बैठी होगी कोने के अंदर, उस दिन क्या करना चाहिए। तो ये समझने की बात आप देखें कि दिल जो गाफिल होता है, दिल क्यों गाफिल होता है, इसलिए कि दिल की जो ग़िज़ा है वो जिक्र अल्लाह है। ये मैं नहीं कह रहा, ये कुरान बड़ा है, खुद हदीसें बड़ी पड़ी, इसलिए मैं बात कर रहा हूँ। ये नहीं कि जी मैं जिक्र करता हूँ तो मैं नहीं, ये तो मानना ही पड़ता है हर मुसलमान को, ये तो मानना ही पड़ता है हर आदमी को, दिल की क्या ग़िज़ा है, जिक्र अल्लाह है, ठीक है ना। अच्छा, हमने जिक्र को छोड़ा, हमने खाना छोड़ा, जिस्म डाउन होना शुरू हो गया, हमने जिक्र को छोड़ा, दिल गाफिल होना शुरू हो गया। डायरेक्ट असर किस पे पड़ता है, दिल पे, दिल गाफिल हो जाएगा। जो शख्स जिक्र से दूर है और जिक्र नहीं करता उसका दिल गाफिल है, ये हदीस है, बल्कि हदीस तो मुर्दा कहती है उसको। जो शख्स जिक्र नहीं करता उसका दिल क्या है, गाफिल है, बिल्कुल। जब दिल गाफिल हो गया तो उसका क्या हाल हुआ, उसका रिएक्शन क्या होगा, वो नफ्स के करीब हो गया। किसके करीब हो गया, दुश्मन जो सबसे बड़ा हमारा है, एकदम उसके करीब हो गया। जब नफ्स के करीब हो गया तो नफसानी ख्वाहिशात जिससे नफ्स बना है, ख्वाहिशात, नफसानी ख्वाहिशात, ठीक है ना, उसके गलबे में आ गया, उसका दरवाजा खुल गया। जब नफसानी ख्वाहिशात का दरवाजा खुल गया वो उसमें दाखिल हो गया, जब वो उसमें दाखिल हो गया, अल्लाह अकबर, तो मुकम्मल तौर पर वो नफसानी ख्वाहिशात का गुलाम बन गया। जब वो नफसानी ख्वाहिशात का गुलाम बन गया तो हर काम, हर इबादत, जो कुछ भी वो कर रहा है वो नफसानी ख्वाहिशात के साथ कर रहा है, जिसके अल्लाह के यहाँ कोई वैल्यू नहीं है उसकी। अल्लाह इबादत चाहता है जिनके दिल जिंदा हों उनके यहाँ, उनकी इबादत कबूल होती है, याद रखें, सब कुरान बता रहा हूँ। तो उनकी हर इबादत जो होगी, हर चीज नफसानी ख्वाहिशात पर होगी, जो कुछ भी अमल करेंगे वो नफसानी ख्वाहिशात पर करेंगे, और जो नफसानी ख्वाहिश पर कोई चीज करी जाती है उसके अंदर दम और जान कुछ भी नहीं होती, कुछ भी नहीं होता। देखिए, तो गफिल इंसान जो है उसके अंदर ख्वाहिश क्या पैदा हो सकती है कि हम अल्लाह, यानी हम अल्लाह हमसे प्यार करना शुरू कर दे, हो सकता है। तो लाजिम चीज होगी दोस्तों कि अल्लाह का जिक्र जो है, जब इंसान जिक्र करेगा अल्लाह का तो क्या होगा, उसका कल्ब क्या हो जाएगा, वो जो है जिंदा हो जाएगा कल्ब, उसके अंदर ओरिजिनल आ जाएगी जो उसका असर, असर है दिल के अंदर, अल्हम्दुलिल्लाह, वो ख्वाहिशात आ जाएंगी जिसके लिए इंसान को पैदा किया है, तो उसके अंदर वो ख्वाहिश आ जाएगी एकदम कि अल्लाह ताला का मैं महबूब बन जाऊं। जब वो ख्वाहिश उसके अंदर आएगी अल्हम्दुलिल्लाह, तो उसकी तकमील पर चलना शुरू हो जाएगा, वो शख्स वो अमाल करेगा, वो चीज करेगा जिससे अल्लाह ताला कह देगा कि बंदा मैं तुझसे मोहब्बत करता हूं, किस तरह सीक्वेंस है। ये जिक्र अल्लाह है। हज़रत दाऊद अलैहिस्सलाम कितने बड़े नबी थे, अल्लाह ताला फरमाते हैं दाऊद ऐलान कर दे, अब ये देखे कि किस तरह अल्लाह ताला महबूब बनाते हैं अपने बंदे को, कैसा महबूब करते हैं। ए दाऊद ऐलान कर कि मैं जिक्र से मोहब्बत करता हूँ, अल्लाह ताला क्या हाल है, मैं जिक्र से मोहब्बत करता हूँ, और जो बंदा जिक्र से मोहब्बत करेगा मैं उससे भी मोहब्बत करता हूँ। मिल गया रास्ता में कौन सा है, कि अल्लाह खुद क्या देगा, बंदे से मोहब्बत करता हूँ, देखा अपने अमल क्या बताया, जिक्र बताया, क्योंकि मैं करता हूँ मोहब्बत जिक्र से। दाऊद बताया ना, मैं जिक्र से मोहब्बत करता हूँ, और जो जिक्र से मोहब्बत करता है मैं उस बंदे से मोहब्बत करता हूँ। जिससे मैं मोहब्बत करता हूँ फिर वो उसका ताल्लुक डिफरेंट हो जाता है इंसानों के अंदर, फिर वो इंसान डिफरेंट होता है। जिससे अल्लाह मोहब्बत करने लगे तो उसके उसका क्या है, जिस्मानी कोई मामला नहीं बनता, क्योंकि सब रूहानी चीज़ है ना। अल्लाह सुब्हान तआला का रूहानी तौर पर बताता है कि वो इंसान क्या होगा, दुनिया वाले पहचाने ना पहचाने, लेकिन क्या हो जाएगा इंसान, सुब्हान अल्लाह। अल्लाह सुब्हान तआला कहते हैं अजीब अजीब बात है, फरमाते हैं कि تین انبیاء کا نام لیا اللہ تعالیٰ، خلیل اللہ حضرت ابراہیم علیہ السلام، کلیم اللہ حضرت موسیٰ علیہ السلام، اور حبیب اللہ نبی کریم صلی اللہ علیہ وسلم. فرماتے ہیں جب میں اپنا محبوب ڈکلیئر کرتا ہوں کہ میرے محبوب بندہ ہے، تو ان تین انبیاء کے خمیر کا نور اس کے خمیر میں ڈال دیتا ہوں، تین انبیاء کا اس انسان کا، تین انسان کا نور ان کا خمیر میں ڈال دیتا ہوں. اور فرمایا کہ اپنے جمال سے، اپنے جمال سے اس کے لیے اپنی نعمتوں کو سجاتا ہوں. دیکھیں کتنا فرق پڑا انسان کے اندر، دیکھا آپ نے. اب ہم کیا ہیں اور کیا انسان بن جاتا ہے جب انسان اس کوشش کرنا شروع کرتا ہے، رائٹ وے پر چلتا ہے انسان. اور ایک جگہ اللہ تعالیٰ ارشاد فرماتے ہیں کہ تین انعام ارشاد فرمایا اپنے بندوں کے، یہ صفات پیدا کرتا ہوں میں. کیا؟ نمبر ایک، ان کا قلب جو ہے اس کے اندر اپنا خاص حکمت کا نور ڈالتا ہوں، سوتے پھوٹتے ہیں اس میں سے، جیسے پھوارے پھوٹتے ہیں نا، جیسے چشمے پھوٹتے ہیں، ان کے قلوب سے ایسے چشمے پھوٹتے ہیں حکمتوں کے، جو ان کی زبان سے ظاہر ہوتے ہیں الحمدللہ علوم کے، ان کے دل میں ڈال دیتا ہوں. اور فرماتے ہیں کہ ان کے جو اعمال ہوں گے وہ اتنے وزنی کر دیتا ہوں، اتنا وزنی کر دیتا ہوں کہ جب ان کے اعمال کو تولا جاتا ہے ترازو پر، تو ایسا وزنی کر دیتا ہوں کہ ایک پلے میں پورے زمین آسمان جو کچھ بھی وہ ڈال دیں، اور ایک طرف ان کی نیکی کو ڈال دیں، تو یہ بھاری ہو جاتی ہے ان سے. اللہ کا محبوب ہے وہ معمولی بات ہے یا سوچنے والی بات ہے؟ بندہ اللہ کا محبوب ہے. چند اللہ تعالیٰ نے جو ظاہر کی ہیں اس کی جو اس کی صفات ہیں، اور ایک صفت بڑی جی بتائی ہے سبحان اللہ. کہتے ہیں اس سے زیادہ جو خواہش وہ رکھتا ہے، اس سے زیادہ میں جانتا ہوں اس کی خواہش کیا ہے، اور ابھی وہ تو سوچنے بھی نہیں پاتا میں اس کی خواہش پر دعا کو قبول کر لیتا. ایسے انسان ہے یا دنیا میں؟ نہیں ہے. بہت ہسٹری بڑی جن کو ہم اولیاء اللہ کہتے ہیں، وہ لوگ ہیں جنہوں نے اپنے مقصد کو سمجھا، اس خواہش کو سمجھا، اور تقیم کی طرف چل پڑے. کس طریقے سے؟ اللہ کے ذکر سے اپنی زندگی کو منور فرمایا. ایک لمحہ اللہ کے ذکر سے وہ لوگ غافل نہیں ہوئے، بلکہ ایک لمحہ غافل ہونا وہ اپنی موت سمجھتے تھے. ایک بزرگ گزرے ہیں بہت بڑے، محمد ابراہیم بن حاکم رحمۃ اللہ علیہ، وہ کہتے ہیں کہ میں نے اپنے والد کو دیکھا، کہ خود بھی بہت بڑے بزرگ تھے تو ان کے والد بھی بہت بڑے اولیاء اللہ تھے. کہتے ہیں میں اپنے والد کو دیکھا بغداد میں غالب میں ایسے کہیں، کہ ان کو اس قدر محبت تھی اللہ کے ذکر سے، اتنی محبت تھی کہ جب وہ دریا میں نہانے بھی جاتے تھے نا، پہلے تو دریا میں نہاتے تھے نا، ایسے واش روم تو نہیں تھے نا، کہ جس وقت دریا میں نہانے جاتے تھے تو میں دیکھتا تھا کہ وہ دریا میں نہا رہے ہیں اور اللہ کا ذکر کر رہے ہیں، تو اس دریا کے اندر جتنی بھی مچھلی ہوتی تھی وہ سمٹ کے ان کے پاس آ جاتی ہیں، وہ بھی اللہ کا ذکر کرتی تھیں. ایسے مخلوق پہچانتے ہیں کیونکہ وہ اللہ کا محبوب ہے بندہ. اب ہم ذرا معائنہ کریں گے، ہماری زندگی میں ذکر ہے؟ سوچیں سر، جب ذکر ہی نہیں تو خواہش کیسے پیدا ہوگی؟ جب خواہش نہیں تو تکمیل کیسے ہوگی؟ تو ہم مر کیسے رہے؟ ساری جو کچھ ہے الحمدللہ اعمال، کوئی شک نہیں، لیکن کس چیز پر ہیں؟ مردہ دل کے ساتھ ہیں، اور جو مردہ دل کے ساتھ ہوں گے وہ ساری نفسانی خواہشات کے ساتھ ہوں گے. مطلب یہ نہیں کہ اعمال چھوڑ دیں، مطلب یہ نماز چھوڑ نہیں، بلکہ اعمالوں کو زندہ کرو اللہ کے ذکر کے ساتھ. کہہ رہا ہوں یہ نہیں کرنا کہ اعمال تو نفسانی خواہش، اس کو نہیں، مقصد یہ ہے کہ اس اعمالوں کو منور کو بہت صلاحیت ہے ہمارے اندر دی اللہ پاک نے، ہم تو بہت بڑی مخلوق ہیں، اور جو سب سے بڑا راستہ اللہ پاک نے دکھایا ہے ہمیں اپنے ذکر کا، اور جو مثالیں ہمارے سامنے موجود ہیں ان کی طرف دیکھیں کہ اللہ کا ذکر کرنے والے کیسے انسان تھے. ذکر رحمۃ اللہ شیخ ذکر رحمۃ اللہ علیہ، ابھی وقت دیکھیں نزدیک اللہ کے ولی گزرے ہیں، ان کی زندگی میں دیکھیں ان کا ذکر کیسا تھا، اور کیا فرماتے تھے ذکر کے بارے میں، اور کتنی محبت تھی اللہ کے ذکر سے، اتنی بڑی کتاب لکھ دی فضائل ذکر کی، اور کس طرح تلقین فرماتے تھے، اور ان کی صبح ان کی شام کس طرح اللہ کے ذکر میں ہوتی تھی. ان لوگوں سے پوچھے جن لوگوں نے ان کے ساتھ زندگی گزاری ہے، وہ جانتے ہیں اللہ کے ذکر میں فنا تھے، خوراک تھی ان کی ذکر الحمدللہ. جب ذکر اتنی خوراک ہو ذکر، تو پھر کیوں نہ اعلان ہوگا ان کے بارے میں کہ یہ میرا محبوب بندہ ہے. اور جب محبوب ہو جاتا ہے اللہ کا،
کون سی مسجد ایسی ہے مجھے بتائیں بولٹن اس یو کے اندر جہاں حضرت ذکر رحمۃ اللہ کا نام نہیں لیا جاتا, مجھے بتا دیں. صبح بھی, دوپہر بھی, شام بھی, یہ جماعتیں کیا کام کر رہی ہیں الحمدللہ. ہر اس کے بعد ایک وہ کتاب پڑھتے ہیں جو آپ نے, پھر جب کوئی آدمی نیک چیز چھوڑ کے جاتا ہے اس کا ثواب کس کو ملتا ہے؟ اسی کو ملتا ہے نا. آپ بتائیں کہ ان کے لیے ثواب ہوگا کیا؟ نہ مانتے ہوئے نہ جانتے ہوئے بھی ہم ان کے لیے ثواب پہنچاتے ہیں, ان کو ثواب ملتا ہے. تو یہ محبوب نہیں اللہ کے, مجھے بتائیں یہ محبوب نہیں اللہ کے, کس قسم کے انسان بن جاتے ہیں؟ یہ تین چار صفاتیں جو اللہ ڈال دیتے ہیں اس کو, بتائیں آپ کو وہ کیسے انسان بن جاتا ہے. کہ ایک دعا اللہ پاک, بایزید بستامی رحمۃ اللہ انہیں لوگوں میں, بزرگوں میں تھے, تو بہت قحط پڑ گیا, قحط, سٹارویشن, بارش ہی نہیں ہو رہی اور لوگ مر رہے, تو وہ بیٹھے تھے بیچارے, ان کو کون پوچھتا تھا؟ وہ بادشاہ تو نہیں تھے, میں نے بتایا نا, وہ دنیاوی طور پہ اللہ تعالیٰ نہیں, بس روحانی طور پہ ان کی خواہش کی جو وجہ سے اللہ تعالیٰ ان کی روح کو اتنا بلند طاقتور کر دیتا ہے. سبحان سبحان اللہ, اس دنیا کی باتیں سب سمجھاتے ہیں کیا ہے. آگے کیا حضرت, ہم تو برا حال ہے, کچھ دعائی فرما دیں. تو مراقبے میں چلے گئے, پانچ منٹ مراقبہ, کہتے ہیں کہ جاؤ بھائی اپنے اپنے نالے تیار کر لو, انتظام کر لو بارش کا. پورا ایک دن ایک رات مسلسل ایسی بارش برسی کہ جل تھل ہو گیا سارا. جان تھی جو اللہ نے وعدہ کی ہے کہ میرے جو محبوب بندے ہیں ان کی خواہشات میں پورا کرتا ہوں, اور ان کا ادب اللہ کتنا بڑھا دیتا ہے. آپ یہ دیکھیں کس قدر ادب بڑھ دیتا ہے. فاجز بتا رہا ہوں, ایک اور کال ان کا مجھے یاد آتا ہے, کہتے ہیں میری مجلس میں جو آتے ہیں نا دو چیزیں لے کر جاتے ہیں. جب اللہ کا محبوب بندہ ہوتا ہے تو واقعی ناز بھی ہوتا ہے نا, پھر اللہ کتنی محبت کرتا ہے اس سے. کہتے ہیں دو چیزیں لے کے جاتے ہیں میرے پاس, یا تو اللہ کی لعنت لے کے جاتا ہے یا اللہ کی رحمت لے کر جاتا ہے. دو قسم کے انسان میری مجلس میں بیٹھتے ہیں. حضرت یہ کیسے, لعنت کیسے لے جاتے ہیں اللہ کی اور رحمت کیسے؟ یہ لعنت ایسی کہ وہ میری مجلس میں آیا اور مجلس آنے کے بعد اس نے تنقیدی نگاہ سے میرے ہر فعل کو دیکھا اور جانے کے بعد میری غیبتیں شروع کر دی. کہتے یہ تو یہ کرتا ہے یہ کرتا ہے, ساری زندگی کی اس پہ لعنت ہی پڑتی ہے اللہ تعالیٰ کی. اور فرمایا ہے کہ جو شخص آتا ہے اور حق کو پہچان جاتا ہے, سبحان اللہ, حق کو پہچان جاتا ہے اور اللہ کی محبت کا غلبہ لے کر جاتا ہے تو ساری زندگی کی اس پہ رحمت ہی برستی ہے. یہ مجالس ہیں اللہ والوں کے دوستوں, وہاں جائے بھی انسان سچی نیت کے ساتھ جائے کہ ہم اللہ کو پانے جا رہے ہیں, اس سے رہبری رہیں گے, اس سے کچھ اچھی باتیں سنیں گے, اس سے جو قرآن حدیث بتائے گا ہم اس کو منزل بنائیں گے. ایک جی بھی ہوتا نا, اور کچھ لوگ ایسے بھی آتے ہیں, یار کیا ڈھکو سے لگائے ہیں, کیا چکر چل رہا ہے, یا یہ کیا ہے, یا فلاں کیا ہے. انہوں نے کرنا تو کچھ نہیں ہوتا نا, ان کو تو یہ باتیں پسند نہیں ہیں کہ بھائی اس کے علاوہ کوئی اور خواہش پیدا کر لو, یہاں کوئی دنیا کی بات ہی نہیں ہو رہی, فلاں کیا کس قسم کی تعلیم ہے اور کیا کر رہا ہے. بس پھر اللہ نے فیصلہ کیا اس کے لیے کہ ساری زندگی تو پھر یہی کرتا رہے گا قبر تک. انہیں کی مجلس کی بات ہے, ایک شخص آیا, وہ تو بیٹھے تھے صاحب نے اپنے آرام سے بیٹھے تھے پاؤں پہ, اللہ عالم کی شان دیکھے ہم ایسے آرام سے بیٹھے, تو وہ آیا اس نے دیکھنا تھا, وہ بھی پاؤں پھیلا کے بیٹھ گیا مجھے دونوں کے سامنے. تو انہوں نے تھوڑی دیر کے بعد اپنے پاؤں کو سمیٹ لیا, اور جو سموٹنے چاہے اس نے پاؤں کو سمیٹ نہیں سکا, موت تک اس کے پاؤں سے کھلے ہی رہے. جب اللہ کسی کو محبوب بنا لے میرے بھائیو تو اس کا مقام بہت بلند ہو جاتا ہے. اور یہ ہمارے ہر بندے کے لیے اللہ نے رکھا ہے, یہ کوئی سلیکٹڈ بندے نہیں ہیں اس کے, یہ تو ہر بندے کے لیے اعلان چاہتا ہے. کیوں؟ ہر انسان کو اس نے کہا کہ میرا ذکر کرو, کتنا بڑا اعلان کرایا اس نے کہ میں ہر اس بندے کو محبوب بنا لوں گا جو اللہ کا ذکر کرے گا. اب یہ سیکوینس میں نے بتایا آپ کیوں کس طرح بن جاتا ہے. جب اللہ کا ذکر کرتا ہے اس کا دل جو ہے غفلت سے دور ہو جاتا ہے, غفلت سے دور ہو جاتا ہے وہ نفس اور شیطان سے دور ہو جاتا ہے, نفس اور شیطان سے دور ہو جاتا ہے تو نفسانی خواہشات کا غلام نہیں ہوتا, بلکہ وہ کس کا غلام ہوتا ہے؟ شریعت اور سنت کا غلام بن جاتا ہے. اس پہ شریعت پہ چلنا اتنا آسان ہو جاتا ہے, نبی کریم صلی اللہ علیہ وسلم سنتوں سے محبت ہو جاتی. کوئی بھی اولیاء اللہ, آپ یہ دیکھ لیں, کوئی بھی اولیاء اللہ جو ہوگا کہ آپ پوری ہسٹری اٹھا کے دیکھ لیں ان کی زندگی کا معیار کیا ہوگا, قرآن اور شریعت ہوتا ہے, اس کے علاوہ کچھ نہیں ہوتا. کرامت اللہ نے ان کو دی ہوتی ہیں لیکن اس کرامت پہ جاتے ہی نہیں, وہ اس کے مقابلے کس کو پیش کرتے ہیں؟ قرآن اور شریعت کو پیش کرتے ہیں. کرامت کو کبھی جواز نہیں بنایا, کبھی نہیں بنایا, نہ کرامت کے ذریعے انہوں نے دین پھیلایا, متاثر ہو لوگ ہوتے رہے, وہ تو اللہ تعالیٰ کرا دیتے لوگ متاثر, لیکن ان کی شان یہ ہوتی ہے کہ جب بھی دلیل دیں گے کسے دیں گے, قرآن اور شریعت کے ساتھ دیتے ہیں, کبھی ایسا نہیں ہوگا شریعت توڑ دیں. ان کی سب سے بڑی کرامت یہ ہوتی ہے کہ وہ سنت پہ استقامت رکھتے ہیں. نبی پاک صلی اللہ علیہ وسلم سرکار تو ان کی سنت پہ استقامت رکھتے ہیں, اور جن کے دل جب اللہ کا ذکر کرتے ہیں اور جن کے دل اللہ کے ذکر کا ایک, دیکھیں کتنی بڑی شان آپ کو اسی وقت نظر آ جائے گی. انسان کوئی بندہ ہے آج, ابھی ہم بھی بھائی ہم بھی نیک انسان ہو چاہتے ہیں تو کہاں سٹارٹ کرے, کس سے؟ اللہ کے ذکر سے. وہ جیسے ہی وہ ذکر شروع کرتا ہے اور ذکر پہ محنت شروع کرتا ہے اللہ کے فضل سے, تو سب سے پہلے کیا ہوتا ہے, اس کو نبی علیہ سنتوں سے محبت ہو جاتی ہے. اب وہ چیز جو اتنی مشکل ہے عمل کرنا, سنت شریفہ سب سے بڑی مصیبت ہمیں وہ لگتی ہے کہ وہ ہماری زندگی بہت مشکل سے آتی ہے, لیکن جیسے ہی اللہ کا ذکر کرتا ہے, کیونکہ دل جو زندہ ہوا تو دل سب سے پہلے وہی پیغام دے گا جس سے اللہ تعالیٰ محبوب سمجھتا ہے بندے کو, جس سے محبوب بنائے گا. کیونکہ جب وہ اعلان کرتا ہے نا اس بندے سے میں نے محبوب بنا لیا, تو اس میں وہ ساری صفات پیدا کر دیتا ہے جس کی وجہ سے اللہ تعالیٰ بندے کو محبوب بناتا ہے. اس میں سب سے اونچی صفت یہ ہے, قل انتم تحبون اللہ فتبعون یحبکم اللہ. آپ یہ دیکھ رہے ہیں کہ جو بھی اللہ کا ولی ہوگا سب سے زیادہ الحمدللہ سنت و شریعت کا پابند ہوگا. سب سے پہلے اس کا ہاتھ جو اٹھے گا نا ذکر کے بعد, دن میں ذکر جاگے گا تو کیا ہوگا, نبی کی سنت محبت کے اندر پیدا شروع ہو جائے. تو میرے بھائیو اللہ کا ذکر بہت بڑی چیز ہے, ذکر اللہ اکبر. یہ غفلت کا زمانہ ہے, یا تو دو ہی راستے ہیں ہمارے لیے, غافل جانوں کی طرح خواہشات کو پوری کرتے دنیا سے چلے جائیں, یا دوسرا راستہ یہ ہے کہ ہم اس راستے کو اختیار کریں جس کا اللہ تعالیٰ نے ہمیں کہا ہے کہ اللہ تعالیٰ ہمیں اپنا محبوب بنا لے. ہر بندے کی یہ خواہش عورت کی مرد کی ہونی چاہیے, اور جو یہ خواہش رکھے گا سب سے پہلے اس کو کیا کام کرنا ہے, اللہ کا کثرت ذکر کرے, اللہ کا اللہ والوں کے پاس بیٹھے ان کی باتیں سنے ذکر کرے, الحمدللہ ذکر کے جو طریقے بتائے جائے اس کے مطابق اللہ کے ذکر کو قائم کر لے. اور جیسے ذکر آئے اللہ کے فضل سے ہر چیز نورانی ہونی شروع ہو جائے گی اس کی, کوئی دن میں نہ بھروں گا. ورنہ بات تو وہی ہے کہ جس کا ذکر دل مردہ ہے اس کی ہر عمل مردہ ہے, ہر عمل مردہ ہے. نہ اس میں استقامت ہوگی, نہ اس عمل میں نور ہوگا, نہ اس میں کوئی گناہوں سے بچ کے وہ عمل کر رہا ہوگا, گناہ بھی شامل ہوں گے عمل بھی شامل ہوگا, کھچ پچ مچا ہوگا, بس یہ بھی ہو رہا ہے وہ بھی ہو رہا ہے یہ بھی ہو رہا ہے یہ بھی چلتا ہے. جو ایک نعرہ لگے نا, دین بھی ہو جی دنیا بھی ہو, یہ بڑا اونچا نعرہ ہے. یہ ان لوگوں کا نعرہ ہے دین بھی ہو, یعنی دین سمجھ گئے نا, بن نماز میں ہمارا بچہ جائے اور دنیا یہ بس برے کاموں میں چلا جائے, دونوں کام کرے بس صحیح ہے, دین اور دنیا چل رہے ہیں بس یہ کافی ان کے لیے, مسجد کی طرف جا رہے ہیں یہ بہت اونچی چیز ہے, باقی بھی کرتا رہا جو کام اس نے کرنا ہے. یہ کوئی حماقت والی بات ہے, ہمارا دین ایسا ہے؟ ہمارے دین کے اندر تو دنیا ہے ہی نہیں, دین ہی دین ہے. آپ کہیں گے یہ کیسے دنیا تو ہے بیوی بچے سب, ہاں بتاتا ہوں آپ کو, مومن کی دنیا بھی دین ہے. اگر وہ دنیا کو دین کی نیت سے کرے گا اللہ پاک اس کو بھی دنیا دین بنا دیتا ہے. یہ بیوی بچے ہمارے دین ہیں دنیا نہیں ہے. اگر ہم ان کو دنیا کے حساب سے دیکھیں گے دنیا ہے, اگر ہم ان کو دین کے حساب سے دیکھیں گے یہ دین بن جاتا ہے. میری دکان ہے میں دکان چلا رہا ہوں, اگر میری نیت دنیا کی دنیا ہے, اگر میرے دین ہے کہ میں اس دکان کو کماؤں گا پیسے کماؤں گا بچوں پر لگاؤں گا ان کی پرورش کروں گا اور اس دکان کے ساتھ میں زکات بھی دوں گا عمرہ حج کروں گا, وہ دکان تو آپ کے لیے اتنا بڑا ثواب کا منبع بن گیا اس کا حساب ہی نہیں. تو مومن کی زندگی میں یہ نعرہ جو ہے نا دین بھی ہو دنیا بھی ہو, نہیں ہمارا نعرہ کیا, صرف دین ہی دین ہو, ہماری دنیا بھی دین بنے, ہمارا کاروبار بھی دین بنے, ہماری نوکریاں بھی دین بنے, ہمارے بیوی بچے بھی ہمارے, ہر محبت جو دنیا کی ہے وہ کیا بنے, دین کے لیے ہو اللہ کے لیے ہو. اپنی بیوی کے پاس جا رہا ہے تو اس نیت سے جا رہا ہے کہ بھائی اللہ نے شہوات دی ہیں پیدا کی ہیں, تو اللہ تعالیٰ نے یہ حلال ایک راستہ رکھا ہوا ہے, اگر میں اس سے اپنے شہوات کو پورا نہیں کرتا تو گندے راستے میں جاؤں گا. تو اللہ تعالیٰ اپنے اس گناہ کو بچانے کے لیے کہ میں حرام کام کروں میں یہ جائز کام کروں, اللہ تعالیٰ اس میں بھی برکتیں دیتا ہے اور درجے بلند کر دیتا ہے. آپ کھانا کھانے بیٹھے ہیں, بہترین کھانا کھائیں, چوزہ کھائیں, جو بنائیں الحمدللہ نفس کو راضی کریں کھانا کھانے میں, کیوں اس پہ آپ یہ نیت کرتے ہیں اللہ تعالیٰ یہ کھانا کھاؤں گا توانی آئی, اس کھانے کے بعد میں خوب اللہ کا ذکر کروں گا, خوب تبلیغ میں جاؤں گا, لوگوں کو دعوت دوں گا تبلیغ کی, ہم تبلیغ میں نکلیں گے اللہ کے راستے میں نکلیں گے, ٹھیک ہے نا جی, قرآن پڑھیں گے اور ہم جناب لوگوں کو بلائیں گے. کیا بن گیا آپ کو کھانا بتائیں, दिन में तो दुनिया है क्यों हमारे अंदर, और जो देखेगा पाकर देखो जी अपने आप को बड़ा कहते हैं हम दीनदार हैं, कैसा खाना खा रहा है ये, कि दीनदार है ये, देखें जी कैसा कैसे लिबास पहन रहा है और कैसी गाड़ी रखी हुई है, लेकिन मैंने गाड़ी रखी है, नीयत मेरी क्या है, अलहमद अच्छी गाड़ी है मेरी, क्योंकि जल्दी से मैं नमाज पर जा सकूँ, लोगों को भी लिफ्ट दे सकूँ और आराम के साथ में इस पर दीन के लिए सफ़र कर सकूँ, दीन के सारे मकसद आ गए, वो गाड़ी आपकी फिर क्या बन गई, जन्नत की सवारी बन गई। तो हमारे यहाँ तो है ही हर चीज दीन, अल्हम्दुलिल्लाह। नियत क्या है हमारे मोमिन की नियत पे सारे नसा नियत होता है। आप अपने बिस्तर पर गए और जाने के बाद हम सोने आपने अल्हम्दुलिल्लाह, बस 4 घंटे सोने और सोने के बाद आपने क्या करना है, याला मैं तरोताज़ा उठूंगा, उठने के बाद मैंने तहज्जुद पढ़नी है इसलिए मैं बिस्तर आराम से सो रहा हूँ, दूध शूद पी के आराम से सोएं कि अल्लाह ताला ताकि आराम से मैं सुबह उठूँ मैं तहज्जुद पढ़ूँ। अल्हम्दुलिल्लाह नियत आपने कर ली है, लेकिन अल्लाह ने आपको थोड़ा आराम और देना, आपकी आँख नहीं खुली, अल्लाह ताला फरिश्तों से कहेंगे इसने तो भाई दूषित पिया था और उसने यही वादा किया था मुझसे कि मैं तहज्जुद पे नहीं उठूं, तो ये विचार नहीं उठ सका, उसको तहज्जुद का सवाब दे दो। ये दीन है या दुनिया है? दुनिया तो है ही नहीं वो उनके पास। तो ये नारा जो बकवास है कि हम अपने दीन की दुनिया को शामिल कर, नहीं, मोमिन की दुनिया ये सारी दुनिया जो है लवाजमात जितने हैं, आप जा रहे हैं हमने हॉलीडे करनी है, नीत हमारी क्या, हम हॉलीडे जाएंगे फ्रेश होंगे अल्हम्दुलिल्लाह, दिमाग खुलेगा, अल्लाह का जिक्र बैठ के किसी उसके नीचे सामने अपना झील होगी, पहाड़ होंगे और आप शारें गिर रही होंगी और मैं बैठ के वहाँ अल्लाह का जिक्र करूँगा। और हमने किया, मैं 200-150 आदमी की जमात ले जाता था यहाँ पर ये लेक डिस्ट्रिक्ट में, ले जाने के बाद अल्हम्दुलिल्लाह किनारे में बैठते थे और 1-1.5 घंटा जिक्र करते थे, वो दो देखते कर क्या रहे, 1.5 घंटा जिक्र करते थे, बेहतरीन खाने के लिए दस्तरखान बिछाते थे, हाथ धो के खाना खाते थे, कई लोग मुसलमान हो गए वहाँ पे। मैं आपको अपनी हिस्ट्री बता रहा हूँ, मोमिन बने हैं, हर चीज को क्या बना दें, गेम खेलें, किसने मना किया आपको, जरूर खेलें, घोड़ा सवारी करें और गेम जो आप पसंद है, अल्लाह ताला ने किसी चीज को नहीं, बस मोमिन मोमिन रहे हर वक्त, ताल्लुक बिल्लाह अल्लाह के साथ उसका है। हम दुनिया में फिरते रहे और दिल हमारा अल्लाह अल्लाह करता रहे, और ये मुश्किल नहीं, जैसे मैंने आपको बताया अल्लाह का जिक्र सीख लें, अल्हम्दुलिल्लाह हर चीज इबादत बन जाती है इंसान। जब तक हम अल्लाह का जिक्र नहीं करेंगे, मैं आपको बताता हूँ, इनकम्प्लीट हैं हम, इनकम्प्लीट हैं, हमारी रूह जो है ना, असल रूह हमारी जिसमें रखी है अल्लाह ने, किसमें रखी है, अल्लाह के जिक्र में रखी है। कहीं अल्लाह ने दुनिया दी है, कहीं मना नहीं किया कि भाई तुम ये ना करो वो ना करो, नहीं करो, दीन के हदूद में शरीय हदूद के जो चाहे करो, पूरी इजाजत, जो चाहे करो, शाम को जाओ सुबह सैर करो, मैं तो 2 घंटा सैर करता हूँ, परिंदों से बात करता हूँ अल्हम्दुलिल्लाह, और जब सैर करने निकलता हूँ रोजाना जाता हूँ सैर करके निकलता हूँ, बीच में जिम में अल्लाह ने अभी टेलीफोन में कुरान बंद कर दिया, बीच कुरान करता हूँ, अल्लाह के फजल से मेरा 1 महीने में कुरान खत्म हो जाता है, सैर करते हैं, और वो सैर क्या बनी मेरी, दुनिया बनी है, दीन बनी। तो ये कोई मोमिन जो है या मोमनात शरीर दरू हदूद के अंदर पूरी दुनिया को उन लोगों से ज्यादा इंजॉय कर सकता है जो कहते हैं हमें दुनिया चाहिए। मैं आपको सही बता रहा हूं, दीन में आके दुनिया को हासिल करें और उसको रंग में चलाएं, लेकिन उसी वक्त होगा जब आप जाकिर होंगे, जाकिर होना पड़ता है, करेंगे जिक्र भाई, पक्की बात है। अब इतना जोर लगाया मैंने, इतनी इन्फॉर्मेशन दी है, ये अमल के लिए बात कर रहा हूँ, तकीर या बयान नहीं कर रहा मैं, यहाँ बयान थोड़ी कर रहा हूँ, तकीर कर रहा हूँ, तो मैं एक जगा रहा हूँ, इंस्पायरेशन कर रहा हूँ। अल्लाह के बंदो, हम अपनी ख्वाहिशात को पता ही नहीं, हमारी जिंदगी है क्या, इतना ऊंचा हम इंसान बना दिया, सारी दुनिया हमसे डरती है, पूरी कायनात डरती है हमारे से, हो ही जा रहा, इतना ऊंचा इंसान बनाया है कि हदीस के अंदर है कि ये शख्स इतना बुलंद है कि ये इसके मुंह से जब तक अल्लाह निकलता रहेगा मैं क़यामत नहीं लाऊंगा। ये आपके मेरी हैसियत है, पूरी क़यामत को रोकने वाला एक मोमिन है, किस वजह से, वो अल्लाह करता है। तो मुझे बताए जाकिर की कितनी बड़ी कीमत होगी, हमें पता ही कुछ नहीं, कुछ हमें एहसास ही नहीं कि हम है क्या चीज, पूरी कायनात रहती है, सांप बिच्छू सारे सवाल ही पैदा हो जाए किसी जाकी के सामने ठहर जाए कि आपको तंग करे। देख नहीं आपने साहबा की जिंदगी, शेर जो थे वो भी बैठ जाते थे दुम दबा के, औलिया अल्लाह के किस्से इतने, मैं तो जान जाने का किस्सा है, शेर पहचानता है कि भाई ये तो अल्लाह का जिक्र करने वाला सही लाइन पे जा रहा है, जिक्र करने वाला हो सही लाइन पे जा रहे तो पक्का मोमिन है, ये झुक जाएगा, और तू शेर है मैं तो इंसान तो खा सकता है, नहीं बाबा आप तो अशरफ मखलूक हैं, मैं आपको क्या कर सकता हूँ, तो गुलाम मुस्तफ़ा है, मरना है मैंने हिसाब देना, अल्लाह को मैं हिसाब क्या दूंगा,
चुप करके नीचे बैठ जाता, तशरीफ रखे मेरे ऊपर बैठे, मैं आपको घर तक छोड़ के आता हूँ, शेर छोड़ने जा रहे हैं, बैठ गया जनाब घर जा रहे हूँ, देखें ये हजरत आज किस पे आ रहे हैं, हैरान हुआ देखे मैं। उसने बुलाया कि जनाब ये तो आप मिर्जा मुर्जाना कर, हाँ कहते शेर पर आ रहे, कथा कहते शेर को तो आपने काबू कर लिया, बीवी को काबू नहीं कर सके। उसने कहा बीवी मेरे क्या कह दिया, कहते जी मैं आपके घर गया था, अब ये देखिए इंसान समझते हैं ना इंसान, बीवी नहीं समझे उसको कि क्या चीज़ है, वो दुनियादार होगी ना, क्योंकि क्या बात है, कहते जी मैं जा कुंडी खड़काई, मैंने कहा हजरत किधर है, कहते क्या, कहते मैं हजरत है, कह जा हजरत होंगे तेरे, वो तो ये जंगल में फिर रहा होगा तो लेके लकड़ी आ जाएगा, चले भाग जाए कोई नहीं हजरत हो सकता। कहते मैं तो बड़ा हैरान हूँ कि ये क्या कह रही, कौन से हजरत, कहते मैं तो सोच रहा था मैं गलत जगह पे आ गया, तो यहाँ अल्लाह ने मुझे ये दिखा दिया। उसने कहा तू भी उसी की तरह समझे नहीं थे, कल ही नहीं थे भी कुछ। तो ये अशरफुल मखलूकात की ये काम है, क्या है, जिसने अल्लाह का जिक्र किया दिल जिंदा हो गया, अल्हम्दुलिल्लाह दिल जिंदा हो गया, अल्लाह ने डिक्लेयर कर दिया ये मेरा बंदा है। जब अल्लाह डिक्लेयर करता है तो मुझे बताएं कायनात का हर आदमी उसको जानने लगता है, ये मैं आपको बता दूं, हर आदमी जानने लगता है, क्योंकि अल्लाह ने जब ऐलान करते हैं आसमानों पर तो पूरी कायनात समझते हैं आज फन बंदों को अल्लाह ने अपना महबूब बना लिया है, उसकी ख्वाहिशात पूरी हैं, उसका सब कुछ चल रहा है माशाल्लाह हिसाब से, करना चाहिए जिक्र नहीं भैया। अब ये सोच लें कि जिक्र से दूर करने वाली चीज एक ही है, वो शैतान है और नफ्स, उसका काम ये है, नमाज से आपको रोकेगा, कुरान से आपको रोकेगा, लड़कियों के पीछे लगाएगा, सीटियों भिजवाएगा, उल्टे सीधे काम करवाएगा, बड़ा खुश करवाएगा आपको, लेकिन जहां ऐसी बात आएगी जो अल्लाह के करीब करने वाली है, जो आपको मंजिल दिखाने वाली है, उसमें आपके दिल में वसवसे पैदा करेगा, आपको दूर लेकर जाएगा, आपको और हरकत कराएगा, और यहाँ आपने अपनी फाइट करनी है उसके साथ। आज आप जिक्र का मकसद समझ गए कि ना ये सूफियों के लिए जिक्र है, ना ये कि खास तबके के लिए जिक्र है, ना कोई जिक्र की जमात है, ये हर मुसलमान के लिए लाजिम है कि उसने अपने दिल को जिंदा करना है, और चाहे वो दीन का कोई काम कर रहा, ये सुन लें, चाहे दीन का कोई काम कर रहा है, हदीस पढ़ा रहा है, कुरान पढ़ा रहा है, तबलीग कर रहा है, जो कुछ कर रहा है, हर इंसान को जिस जगह भी मौजूद है उसने अपने दिल को जिंदा करना है, वरना उसको काम चलेगा नहीं, उसमें बरकत नहीं आएगी। ये नहीं कि बस जिक्र के बाद काम छुना ना, अपने अपने काम जो अल्लाह ने सुपुर्द किए उस पर लगे रहें, लेकिन अल्लाह का जिक्र को पाबंदी से पकड़े, करेंगे भाई बस अल्हम्दुलिल्लाह, इतनी सी बात है। अब सीख लें अल्लाह का जिक्र किसी से, और एक दो किस्म का जिक्र होते हैं, एक तो होता है जबान से जिक्र करना होता है ना, लेकिन ये जो जिक्र है जबान वाला, इसके लिए तो टाइम भी चाहिए और जनाब आला कोई माहौल भी चाहिए, वो बैठना भी चाहिए, वक्त चाहिए, क्योंकि अब आप जा रहे हैं सौदा लेने, जा अल्लाह कहेंगे पागल आ गए क्या हो गया, इसको गोश्त लेने ला ला किसी ने उसमें आए हदीस में हर वक्त जिक्र करो, एक्सेप्ट तो नहीं करेंगे लोग, लेकिन अल्लाह ने इसका इंतजाम किया है कि लोग आपको तंग भी ना करें, आप जिक्र भी करते रहें, कितना अच्छा इंतजाम किया है अल्लाह ताला। वो कैसे फरमाए, ये दिल जो मैंने तुम्हें दिया है ये दिल किस लिए दिया है, कोई और चीज धड़कती है इस तरह, कोई भी नहीं धड़कती, सारे जिस्म का खून आपका किसमें से निकलता है जाके, कोई डॉक्टर बताएगा किसमें निकलता है, कैसे निकलता है, कतरा कतरा निकलता है ना सुबह, और कतरा कब बाहर आता है जी डॉक्टर साहब, कतरा बाहर आता है जब दिल पंप करता है, ऐसे ही है ना, दिल को पंप करके वो कतरे को निकालता है, हाय हाय, जिनके दिल अल्लाह कहते हैं तो हर कतरा अल्लाह कहते हुए निकलता है। अल्लज़ीन ततमन्न कुलूबहुम बिज़िक्रिल्लाह, अल्लाह बिज़िक्रिल्लाह ततमन्न कुलूबहुम, कुरान कह रहा है कि दिल जिक्र करता है, दिल हर कतरा तुम्हारा अल्लाह कहते निकलेगा, और जिसके जिस्म का खून की गर्दिश अल्लाह के नाम की होगी, मुझे बताए वो इंसान क्या बन जाएगा, क्या इंसान हो जाएगा, सोचिए आप, सीखना दिल भाई, दिल का जिक्र सीखना है जिसने, जिक्र सीखो, मजलिस के बाद आओ इंशाल्लाह आपको बताता हूं कि देखें दिल कैसे जिक्र करता है, 5 मिनट दिल आपको जारी हो जाएगा अल्लाह के पास, हर चीज सीखनी पड़ती है ये नहीं, अभी मैं कहूँ जी मदरसे मैंने कुरान पढ़ना है, हाँ जी हम पढ़ाएंगे आप गिफ्ट कराएंगे, ठीक है जी मैं घर जा रहा हूँ, घर जा रहे और तुम तो करते मैं कुरान सीखना, नहीं जी मैं तो घर रहूंगा, आप कुरान सीखना है, सीख लेंगे आप, कोई बच्चा सीख सकता है कि वो घर रहे और आप कहें आपसे कह रहे मैंने कुरान से हिफ्ज करना है,
आपको मदरसे आना पड़ेगा, बैठना पड़ेगा, उससे सबक लेना पड़ेगा, अल्फाबेट सीखना पड़ेंगे, तभी आप कुरान सीखने पड़ेंगे। तो आप कहिए हमने दिल का जिक्र तो करना है, तो आप सीखो, सीखो ही नहीं हमने करना है। अल्लाह के बंदो सीखो अल्लाह का जिक्र, ये इलम है, ये तो इलम है जो आखिर तक हमें ले जाने वाला है। तो इसके भी आलिम है, जो इसके आलिम जो अल्लाह का जिक्र सिखाते हैं वही तो अल्लाह वाले हैं, वही तो शेख हैं जो ये जिक्र सिखाते हैं। वो उनका क्या काम है, वो आपको हदीस नहीं पढ़ाएंगे, आपको नमाजें नहीं सिखाएंगे, उनका काम सिर्फ एक ही है कि मखलूक को अल्लाह का जिक्र सिखाएं, उनको तरीके बताएं, उनकी देखभाल करेंगे, उनके बातिन जो साफ हो उनके, ये वो बातिनी डॉक्टर है। तो किसी अल्लाह वाले के पास जाएं, उसको बोलें हमें जिक्र सिखाएं, हमारा दिल जिक्र करना चाहता है, ताकि हम जिक्र शुरू करें। बस जिक्र उनसे ले लें, आप जिक्र करें अल्हम्दुलिल्लाह, और जिक्र चलना शुरू हो जाएगा, आपका कल्ब करना शुरू हो जाएगा, दिल आपको मुनव्वर हो जाएगा, करेंगे ना भाई,
इंशाल्लाह।
चले आप जिक्र करते हैं इंशाल्लाह।